काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्च यस लाइभ आराधना सेवामा जोडिनुहुने यहाँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह। हामी आज एफसी एक अध्यायबाट आत्मिक आशिषहरू वचनको श्रृङ्खलालाई निरन्तरता दिँदैछौँ। गत हप्ता हामीले चुनावको विषयमा हेर्यौँ र वचनबाट चुनावको बारेमा हामीले धेरै कुरा सिक्यौँ। चुनावको आवश्यकता, चुनावको औजार, चुनावको समय, उद्देश्य र लक्ष्य। तर के तपाईँलाई याद छ कि चुनावको उद्देश्य के थियो? चुनावको उद्देश्य परमेश्वरको सामु पवित्र र निष्कलङ्क हुनु थियो, अर्थात् परमेश्वरसँगको सम्बन्ध नै चुनावको उद्देश्य हो। र यो कस्तो प्रकारको सम्बन्ध हो? यो कुनै साधारण सम्बन्ध होइन, यो क्याजुअल रिलेसनसिप होइन, तर एक अर्थपूर्ण पारिवारिक सम्बन्ध हो। यो सम्बन्धलाई धर्म पुत्रको वा धर्म सन्तानको रूपकबाट उत्तम तरिकाले वर्णन गर्न सकिन्छ। धर्म सन्तान आत्मिक आशिषहरू मध्येको अर्को आत्मिक आशिष हो। हामीले चुनावको बारेमा हेरेको थियौँ, आज हामी धर्म सन्तानको बारेमा हेर्दैछौँ, जुन आजको हाम्रो मूल पाठमा पाउँदछौँ, एफिसी एक अध्यायको 5 र 6 पद। कृपया तपाईँसँग बाइबल छ भने आफ्नो बाइबलमा एफिसी एक अध्यायको 5 र 6 पदलाई पठाउनुहोस् भन्ने म अनुरोध गर्दछु। एफिसी एक अध्यायको 5 र 6 पद। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। यस मूलपाठबाट आज हामी चारवटा कुराहरू सिक्नेछौँ। पहिलो, सबै मानिसहरू परमेश्वरको सन्तान होइनन्। दोस्रो, हामीहरू जो परमेश्वरको सन्तान हौ, हामी केवल परमेश्वरको अनुग्रहले गर्दछौँ। तेस्रो, हामी उहाँको एकमात्र पुत्रको खर्चमा परमेश्वरको सन्तान बनेका छौँ। र चौथो, धर्म सन्तान एक सौभाग्य हो। चारवटा कुरा, सबै मानिसहरू परमेश्वरको सन्तान होइनन्। दोस्रो, हामीहरू जो परमेश्वरको सन्तान हौ, हामी केवल परमेश्वरको अनुग्रह गर्दछौँ। तेस्रो, हामी उहाँको एकमात्र पुत्रको खर्चमा परमेश्वरको सन्तान बनेका छौँ। र चौथो, धर्म सन्तान एक सौभाग्य हो। वचनको पहिलो मुद्दामा जान पहिले हामीले यहाँनिर पूर्व नियुक्ति र चुनाव बीचको यो सम्बन्धलाई जान्न आवश्यक छ, बुझ्न आवश्यक छ। यी बाइबलले शब्दहरू हुन् चुनाव र पूर्व नियुक्ति, अङ्ग्रेजीमा यसलाई इलेक्सन प्रिडेस्टिनेसन भन्छ। र यो शब्दहरू लाई लिएर हामी अप्ठ्यारो मान्न पर्दैन, किनकि बाइबलमा पाउँछौँ यी शब्दहरू हामी, र यसलाई हामीले जान्नु आवश्यक छ। एपिसी एक अध्यायको 4 पदमा चुनाव शब्द प्रयोग गरिएको छ भने एपिसी एक अध्यायकै 5 पदमा पूर्व नियुक्ति शब्द प्रयोग गरिएको छ। पद 5 को गला हेर्नुहोस् न, उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। पूर्व नियुक्ति र चुनाव बीच भएको भिन्नतालाई हामी विचार गर्दैछौँ। अघिबाट नियुक्त गर्नुभएको थियो भन्नुको पूर्व नियुक्ति त पूर्व निर्धारण भनेर हामी बुझ्दछौँ। र 4 पदमा चुनाव शब्द हामी पाउँदछौँ। सो यी दुई शब्दहरू बीच त्यति धेरै भिन्नता त छैन, किनकि यी दुई शब्दहरू बाइबलमा कतिचोटि अदला बदला गरेर प्रयोग गरेको हामी पाउँदछौँ। उदाहरण पनि तपाईँले रोमी 8:30 हेर्न सक्नुहुन्छ। तर पनि पूर्व नियुक्ति र चुनाव बीच थोरै भए पनि त्यहाँ भिन्नता हामी पाउँदछौँ। पूर्व नियुक्ति वा पूर्व निर्धारण व्यापक समूह ब्रोड क्याटेगोरी हो भने जसमा चुनाव सानो उपसमूह सब क्याटेगोरी। जसरी जनावर एउटा व्यापक समूह हो भने जसमा सिंह र सानो उपसमूह हो। जोन क्याल्भिनले पूर्व नियुक्ति वा पूर्व निर्धारणलाई परमेश्वरको अनन्त आदेशको रूपमा परिभाषित गरेका छन्। परमेश्वरको अनन्त आदेश, पूर्व नियुक्तिले परमेश्वरको सम्पूर्ण अनन्त आदेशलाई समेट्छ भन्नुको अर्थ परमेश्वरले अनन्त विगतमा जे डिक्री गर्नुभयो, जे जे आदेश गर्नुभयो, त्यो सबैलाई चाहिँ पूर्व नियुक्तिले समेट्दछ। सबै मानिस जीवन वा मृत्युको लागि पूर्व नियुक्त भएका छन्, पूर्व निर्धारित भएका छन् भने चुनावले त्यो आदेशको एक पक्षलाई अर्थात् जीवनको लागि नियुक्त भएकालाई चाहिँ प्रतिनिधित्व गर्दछ। यसको प्रकाशबाट अब हामी यसरी भन्न सक्छौँ कि सबै मानिसहरू परमेश्वरको सन्तान होइनन्। हाम्रो वचनको पहिलो बुदामा हामी प्रवेश गर्दैछौँ, सबै मानिसहरू परमेश्वरको सन्तान होइनन्। यो बुदा आफैमा कतिजनाको लागि आपत्तिजनक लाग्न सक्छ। यो सुनेर तपाईँहरू कतिजना मुखमा हात राखेर चकित हुनुहुन्छ होला, तर तपाईँको प्रतिक्रिया जस्तो सुकै होस्, हामीले बाइबलको सत्यतालाई स्वीकार्नै पर्छ। सबै मानिस परमेश्वरका सृष्टि हुन् तर सन्तान होइनन्। फेरि म दोहोऱ्याउन चाहन्छु, सबै मानिस परमेश्वरका सृष्टि हुन् तर सन्तान होइनन्। सबै मानिस परमेश्वरको सन्तान हुन् भन्ने विचार बाइबलमा हामी कहीँ पनि पाउँदैनौँ। बरु यसको विपरीत बाइबलले हामीलाई यो बताउँदछ, उदाहरणको निम्ति रोमी एक अध्यायमा र एफिसी दुई अध्यायमा, कि मानिसहरू स्वभावले क्रोधका सन्तानहरू हुन्, हर आदमको हराएको र ध्वस्त परिवारका सदस्यहरू हुन्। तर विडम्बना, हामीले बाइबलले के भन्छ भनेर भन्दा पनि आज के लोकप्रिय छ, धेरै लोकप्रिय तर झुटा भनाएर हामीले विश्वास गरेका छौँ। जस्तै परमेश्वर पापलाई घृणा गर्नुहुन्छ तर पापीहरूलाई प्रेम गर्नुहुन्छ। अर्को, मानिस परमेश्वरसित युद्धमा छ तर परमेश्वर मानिससँग कहिले पनि युद्धमा हुनुहुन्न। यी भनाइहरू सुन्दा एकदमै सान्त्वनादायी लाग्छ, मजा आउँछ, तर सब झुटाउ। बाइबलले यसरी भन्दछ, तर पनि तिनीहरू बागी भए र उहाँको पवित्र आत्मालाई दुखी तुल्याए, यसै कारण उहाँ तिनीहरूका शत्रु हुनुभयो र उहाँ आफैले तिनीहरूका विरुद्धमा लड्नुभयो, यसैया 63:10। त्यसै गरी नहुम 1:2 पनि यसरी भन्दछ, परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ, परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ र शत्रुहरूका लागि क्रोध साँची राख्नुहुन्छ। प्रियहरू, जब मानिसहरूले परमेश्वर विरुद्ध युद्धको घोषणा गर्छन् तब परमेश्वर आफैलाई उहाँले तिनीहरूको शत्रु बनाउनुहुन्छ र उनीहरूको विरुद्धमा लड्नुहुन्छ। एकजना प्रभुको जन लुइस बर्खोफले यसरी भनेका छन्, केवल मानिसहरू परमेश्वरप्रति शत्रुहरू होइनन् तर तिनीहरू परमेश्वरको पवित्र क्रोधका पात्रहरू पनि हुन्। तर परमेश्वरको क्रोध एक अनियन्त्रित, तर्कहीन वा स्वार्थी भावना पनि होइन, तर यो त उहाँको पवित्रता, धार्मिकता र प्रेमको परिणाम हो। यो उहाँको शासनको अनिवार्य तत्व हो। क्रोध परमेश्वरको शासनको अनिवार्य तत्व हो। परमेश्वर जो हुनुहुन्छ त्यस कारण उहाँले पापप्रति प्रतिकूल प्रतिक्रिया देखाउनुहुन्छ। परमेश्वर पवित्र हुनुहुन्छ, यसकारण दुष्टताले उहाँलाई घृणा गर्दछ र उहाँले दुष्टसँगको संगति तोड्नुहुन्छ। मानिसहरू स्वभावले जन्मिँदै क्रोधका सन्तानहरू अर्थात् क्रोधका पात्रहरू। मानिसको पापले गर्दा मानिसलाई परमेश्वरको सन्तान हुन अयोग्य ठहराउँदछ। त्यसो भए आज हामी जो परमेश्वरको सन्तान भनेका छौँ, हामी कसरी परमेश्वरको सन्तान भयौँ त? आजको वचनको दोस्रो बुदामा हामी प्रवेश गर्दैछौँ। हामीहरू जो परमेश्वरको सन्तान हौ, हामी केवल परमेश्वरको अनुग्रहले गर्दा छौँ। कसैलाई पनि धर्म सन्तान बन्ने अधिकार आफैमा हुँदैन। आदम आफैलाई पनि धर्मपुत्र बन्ने अधिकार थिएन। इस्रायलसँग पनि परमेश्वरको धर्मपुत्र प्रिय जेठो छोरा बन्ने अधिकार थिएन। कुनै पनि बच्चाले गोद लिनको लागि माग राख्दैन, तर कसैको अनुग्रहमाथि भर पर्दछ, निर्भर रहन्छ। त्यसैले हामीहरू आफ्नो अपराध र पापहरूद्वारा मरेका थियौँ र बाँकी मानिस जस्तै हामी स्वभावले क्रोधका सन्तान थियौँ, तर परमेश्वरले हामी माथि अनुग्रह गर्नुभयो। हाम्रो धर्म सन्तान परमेश्वरबाट, परमेश्वरद्वारा र परमेश्वरकै लागि हो। पद 5-6 भन्दछ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। यो सब उहाँको इच्छा, उहाँको लक्ष्य, उहाँको प्रेम, उहाँको अनुग्रहको बारेमा हो र यो उहाँले सित्तैमा हामीलाई दिनुभयो र हामीलाई उहाँको धर्म सन्तान बनाउनुभयो। यहाँ उल्लेख सित्तैमा भन्ने शब्द ग्रिक भाषाको क्रिया विशेषण डोरियनबाट आएको शब्द हो, जसको अर्थ हुन्छ निशुल्क, बिना योग्यता वा कुनै कारण बिना। सो अनुग्रह भनेको निशुल्क बिना योग्यता वा कुनै कारण बिना पाइने दान हो, उपहार हो। यसको अर्थ परमेश्वरले हामीलाई हाम्रो कारणले आफ्नो सन्तान बनाउनु भएन, तर हामी जस्तो थियौँ त्यसको बावजुद पनि उहाँले हामीलाई आफ्नो सन्तान बनाउनु भयो। न त स्वाभाविक मूल्यले न त व्यक्तिगत योग्यताले नै हामीलाई बचाउनको लागि परमेश्वरलाई उत्प्रेरित गर्यो। यो अनुग्रह थियो प्रियहरू, केवल अनुग्रह सित्तैमा, बिना कारण बिना योग्यता दिनुभएको अनुग्रह थियो। तर यसको मतलब के हामीले परमेश्वरको धर्म सन्तान बन्नको निम्ति, त्यो धर्म सन्तान बन्ने अधिकार पाउनको निम्ति ख्रिस्ट येशूमा विश्वास गर्न आवश्यक छैन? अवश्य पनि आवश्यक छ, हामीले विश्वास गर्नुपर्छ। हामीले विश्वास गरेका छौँ, आफ्नो पाप पश्चाताप गरेर ख्रिस्टमा विश्वास गरेपछि मात्र हामी परमेश्वरको धर्म सन्तान बन्दछौँ। र हामीले परमेश्वर र हामीले मानिसहरूलाई पनि परमेश्वरको सन्तान भन्न येशूमा विश्वास गर्न आह्वान गर्नुपर्दछ। इनफ्याक्ट यदि तपाईँ आज परमेश्वरको सन्तान हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु कि आजै तपाईँले पनि येशूमा आफ्नो भरोसा राख्नुहोस्। परमेश्वरको सन्तान भन्न पाउनु तपाईँको जीवनको लागि सबैभन्दा उत्तम कुरा हुनेछ। येशू ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस्। म यो भनिरहेको छुइनँ कि येशूमा चङ्गै छ, म यो भनिरहेको छुइनँ येशूमा समृद्धि छ, स्वास्थ्य छ, धन कमाइन्छ, रोजगार पाइन्छ, यो भनिरहेको छुइनँ मैले। तपाईँलाई मैले प्रलोभन देखाइरहेको छुइनँ, तर म यो भनिरहेको छु कि तपाईँले येशू ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँ पनि परमेश्वरको सन्तान बन्नुहुनेछ। तपाईँ पनि परमेश्वर क्रोधको सन्तानबाट, क्रोधको पात्रबाट उहाँको प्रिय सन्तान बन्नुहुनेछ। के यो उद्वेगको कुरा होइन र? के यो असल खबर होइन र? बाइबलले भन्दछ जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाममाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। त्यसकारण प्रियहरू, हामी येशू ख्रिस्टमा विश्वास गर्न आवश्यक छ। विश्वासद्वारा हामी परमेश्वरको सन्तान बन्दछौँ। तर युहन्ना भन्छन्, फेरि युहन्ना एक अध्यायको 13 पदमा कि जतिले विश्वास गरे तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मानसिक इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। येशू ख्रिस्टमा विश्वास गरेपछि उनीहरू परमेश्वरबाट जन्मिन्छन् भन्दैन यहाँ, तर परमेश्वरबाट जन्मिएका हुन्छन् भन्ने चाहिँ प्रमाण दिदछ। यसको अर्थ विश्वास अघि त्यहाँ अनुग्रह थियो। अनुग्रह बिना कसैले पनि विश्वास गर्न सक्दैन, किनभने अनुग्रहबाट अनि विश्वासद्वारा हामीले उद्धार पाएका छौँ। अनुग्रहबाट विश्वासद्वारा हामी धर्मी ठहरिएका छौँ, परमेश्वरको सन्तान बनेका छौँ। एफिसी 2:8 परमेश्वरले हामीमाथि अनुग्रह गर्नुभयो, त्यसकारण हामी परमेश्वरको सन्तान बनेका छौँ। तर परमेश्वरले हामीमाथि किन अनुग्रह गर्नुभयो? यसको उत्तर हामी आफैमा हामी भेटाउँदैनौँ, त्यसको उत्तर हामी परमेश्वरमा भेटाउँछौँ। परमेश्वर हामीलाई अनुग्रह देखाउनमा बाध्य हुनुहुन्थेन भनेर हामीले जान्नुपर्छ। र पद 5:5 यसरी भन्दछ कि उहाँले हामीलाई प्रेममा, उहाँले हामीलाई आफ्नो सन्तान बनाउनु भयो प्रेममा, उहाँले हामीलाई पूर्व नियुक्ति गर्नुभयो, उहाँले प्रेममा आफ्नो अनुग्रह हामीलाई देखाउनु भयो। परमेश्वरले हामीलाई अनन्त कालदेखि नै प्रेम गर्नुभयो र परमेश्वरले हामीलाई प्रेम गर्नुको कारण उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले हामीलाई किन प्रेम गर्नुभयो? किनकि परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ। यो बाहेक अरू कुनै व्याख्या आवश्यक छैन। पद 5 कले भन्दछ, उहाँको इच्छाको लक्ष्य अनुसार उहाँले यो गर्नुभयो। परमेश्वरले हामीलाई आफ्नो सन्तान बनाउनु भयो, यो उहाँको इच्छाको लक्ष्य अनुसार थियो। यो उहाँको स्वतन्त्र इच्छा, राजी खुसी छनोट थियो। हामीलाई ग्रहण गर्न परमेश्वर खुसी हुनुहुन्थ्यो। हामीहरू जो परमेश्वरको सन्तान हो, हामी केवल परमेश्वरको अनुग्रहले गर्दा हो। यो निशुल्क अनुग्रह थियो, तर सस्तो अनुग्रह भने थिएन। पछिल्लो तेस्रो कुरा, हामी उहाँको एकमात्र पुत्रको खर्चमा परमेश्वरको सन्तान बनेका छौँ। प्राचीन ग्रिक रोमी समाजमा होस् या आधुनिक पश्चिमेली मुलुकहरूमा, राष्ट्रहरूमा, कसैलाई धर्मपुत्र बनाउन धेरै पैसा चाहिन्छ। मेरो एकजना साथीले 50 लाख भन्दा बढी रुपैयाँ खर्च गरेर एक एउटा बच्चालाई आफ्नो सन्तान बनाउनु भयो। यो सुन्दा तपाईँहरू कतिजनालाई हाँस उठ्छ होला अनि तपाईँ आश्चर्यमा भन्नुहुन्छ होला कस्तो मूर्ख मानिस होला। तपाईँ त्यसरी नसोच्नुहोस्, म बिन्ती गर्दछु यदि तपाईँले उसको कदर गर्न सक्नुहुन्न भने तपाईँले सायद परमेश्वरले हाम्रो निम्ति जे गर्नुभयो यो धर्म सन्तानको कार्यलाई पनि तपाईँले कदर गर्नु सक्नुहुने छैन। यदि कसैले कसैलाई आफ्नो सन्तान बनाउँछ गोद लिन्छ भने त्यो त अति राम्रो कुरा हो, त्यसले त हाम्रो परमेश्वरलाई नै प्रतिनिधित्व गर्दछ। हाम्रो परमेश्वर नै गोद दिनुहुने धर्म सन्तान बनाउनुहुने परमेश्वर हुनुहुन्छ। नहाँस्नुहोस्, खुसी नगर्नुहोस्, तर प्रभुको प्रशंसा गर्नुहोस्। यदि तपाईँले कसैले कसैलाई आफ्नो सन्तानको रूपमा ग्रहण गरेको देख्नुभयो भने परमेश्वरको बढाई गर्नुहोस्, सुसमाचार प्रचार भएको कुरा त्यहाँ तपाईँले देख्नुहोस्। प्रियहरू, हामीलाई आफ्नो धर्म सन्तान बनाउन परमेश्वरले 50 लाख होइन तर असीम रूपमा ठूलो मूल्य चुकाउनु भयो। उहाँको एकमात्र प्रिय पुत्र पद 5 को खण्ड खले भन्दछ येशु ख्रीष्टद्वारा र पद 6 को कले भन्दछ यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा आफ्नो सन्तान बनाउनु भयो। पिताको प्रेमको सर्वोच्च पात्र उहाँको अनन्तका पुत्र येशु ख्रीष्ट हुनुहुन्छ। जसरी अब्राहमले आफ्नो एकमात्र छोरा इसाकलाई औधि माया गर्दथे, त्यसरी नै परमेश्वरले पनि उहाँको एकमात्र पुत्र येशु ख्रीष्टलाई अनन्त विगतदेखि धेरै प्रेम गर्नुहुन्थ्यो। इसाकको लागि अब्राहमको प्रेम केवल केही वर्षको मात्र कुरा रह्यो, तर परमेश्वर पिताको पुत्रप्रतिको उहाँको प्रेम अनन्त कालबाट हिसाब गरेर ल्याउनुपर्छ। पिताले पुत्रलाई थोरै कम मात्रामा प्रेम गर्नुभएको अनन्त विगतमा त्यहाँ कुनै समय थिएन, तर परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको एकमात्र प्रिय पुत्रलाई हाम्रो दिनुभयो। परमेश्वरको त्यहाँ धेरैजना पुत्रहरू थिएन, एउटै पुत्र, एकजना, एउटै एकलौते पुत्रलाई उहाँले हाम्रो निम्ति दिनुभयो। र गलाती 4:4 भन्दछ तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, व्यवस्थाको अधीनमा रहनेहरूलाई मौत तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौँ। यदि कसैले कसैलाई गोद लिन्छ भने अब त्यो धर्मसन्तान भनेको व्यक्ति त्यो परिवारको जति पनि सम्पत्ति छ, जे जति छ, त्यसको हकदार हुन्छ, पुरा हकदार हुन्छ, पुरा हक लाग्छ उसको। ख्रीष्टले त्यही गर्नुभयो। ख्रीष्ट परमेश्वर एकलौते प्रिय पुत्र हुनुहुन्थ्यो, तर उहाँले आफ्नो खर्चमा हामीलाई परमेश्वरको सन्तानको रूपमा ग्रहण गर्नुभयो। पिताले हामीलाई उहाँको सन्तान बनाउँदाखेरि पुत्र गनगनाउनु भएको छैन, उहाँले उजुरी गरिरहनु भएको छैन, आफ्नो खर्च हुनु पर्यो, आफ्नो उत्तराधिकार बाँड्नु पर्ने भयो भनेर उहाँ त्यहाँनिर निराश हुनुभएको छैन, तर उहाँले स्वइच्छाले आफैलाई हाम्रो निम्ति दिनुभयो। येशु ख्रीष्ट हामीहरूलाई आफ्नो भाइ बनाउनमा कति पनि शर्माउनु भएन, हिब्रू 2:2 हामीलाई भन्दछ। तर यो उहाँले किन गर्नुभयो? परमेश्वरले हामीलाई किन आफ्नो सन्तान बनाउनलाई आफ्नै मात्र पुत्रलाई दिनुभयो? यो उहाँले हामीलाई आफ्नो पुत्रभन्दा धेरै प्रेम गरेको कारणले गर्नुभएको होइन भने हामी बुझ्नुपर्छ। तर यो त आफ्नो पुत्रप्रति उहाँको अत्याधिक प्रेमको परिणामको कारणले गर्दाखेरि हो, न त यो उहाँले हामीलाई एउटा दयालु पुरो जै सडकमा भिख मागिरहेको अवस्थामा देख्नुभएको कारणले गर्दाखेरि गर्नुभएको। हामी एक माया लाग्दो निर्दोष अनाथ एउटा टुहुरा जस्तो थिएनौँ प्रिय मित्रहरू। हामी आफैलाई विचारा नबनाऊ, हामी पीडित भएर परमेश्वरले हामीलाई उद्धार गर्नुभएको होइन, तर हामी अपराधीहरू थियौँ र हामीले आफ्नै सृष्टिकर्ता परमेश्वरको विरुद्ध अपराध गरेका थियौँ। यद्यपि उहाँले हामीलाई आफ्नो पुत्रको खर्चमा आफ्नो सन्तान बनाउनु भयो। यतिखेर म चार्ल्स स्पर्जनको एउटा दृष्टान्त सापट्टि लिन चाहन्छु। उहाँ भन्नुहुन्छ, परमेश्वरले हामीलाई एक विद्रोही केटाको रूपमा भेट्टाउनु भयो, एउटा फोहोरी डरलाग्दो कुरूप बच्चा उहाँले आफ्नो काखमा राख्नुभयो र भन्नुभयो, तिमी कालो भए पनि, फोहोरी भए पनि, तिमी मेरो पुत्र येशूद्वारा मेरो आँखामा सुन्दर छौ। तिमी अयोग्य भए तापनि म तिमीलाई मेरो पुत्रको लुगाले ढाकिदिन्छु र तिम्रो दाजुको लुगा म तिमीलाई स्वीकार गर्दछु। यसरी परमेश्वरले हामी जस्तो थियौँ, सबै अपवित्र र अशुद्ध, त्यस्तै स्वीकार गरेर सदालाई आफ्नो सन्तान बनाउनुभयो र यो उहाँले आफ्नै पुत्रको खर्चमा गर्नुभयो। लुका 15 अध्यायमा हामी त्यहाँनिर तीनवटा दृष्टान्तहरू पढ्न पाउँछौँ। पहिलो दृष्टान्त हराएको भेडाको दृष्टान्त, दोस्रो दृष्टान्त हराएको सिक्काको दृष्टान्त, र तेस्रो दृष्टान्त हराएको छोराको दृष्टान्त। यी तिनै दृष्टान्तहरू बीच एक उल्लेखनीय भिन्नता पाउँछौँ हामी, विशेष गरी पहिलो दुई दृष्टान्तहरू र तेस्रो दृष्टान्त बीच। पहिलो दृष्टान्तमा 100 भेडाहरू मध्ये एउटा भेडा हराउँदाखेरि 99 छोडेर त्यो हराएको भेडा खोज्नलाई कोही गएको हामी पाउँछौँ। दोस्रो दृष्टान्तमा 10 सिक्का मध्ये एउटा सिक्का हराउँदाखेरि स्त्रीले धेरै मेहनतका साथ त्यो सिक्का खोजेकी हामी पाउँछौँ। तर तेस्रो दृष्टान्तमा आइपुग्दाखेरि छोरा हराउँदाखेरि, कान्छो छोरा घरबाट आफ्नो अंश बण्ड लिएर टाढा देशमा जाँदाखेरि ऊ एक अर्थमा हराएको थियो, तर उसलाई खोज्नलाई कोही पनि गएको हामी पाउँदैन। त्यतिखेरको संस्कृति अनुसार जेठा दाजु आफ्नो परिवारको सदस्यहरूको खोजीमा जानुपर्ने हुन्थ्यो, तर जेठा दाई भने भाइलाई खोज्न जानुको सट्टामा भाइ फर्की आउँदा समेत पनि खुसी नभएको हामी पाउँदछौँ। जेठा दाजु आफ्नो भाइ फर्की आउँदा किन खुसी भयो तपाईँलाई थाहा छ, किनकि यदि कोही एउटा मानिस केटीहरू समाजमा आफ्नो परिवारबाट अंश मण्ड लिएर परदेश जान्छ, ऊ घरबाट जान्छ भने ऊ मरेको तुल्य हुन्छ, र ऊ घर फर्केर आउनु भनेको उसले कि त आफूले लगेको सम्पत्ति फर्काएर ल्याउनुपर्ने हुन्छ, कि छैन भने उसले जिन्दगीभर कमाएर त्यो खर्च आफ्नो आफ्नो सम्पत्ति उसले तिर्नुपर्ने हुन्छ, र उसले फेरि त्यो सन्तान एउटा सदस्य त्यो परिवारको सदस्य हुने त्यो हक उसले कमाउनु पर्ने हुन्छ, अथवा कि त जेठा दाईले आफ्नो खर्चमा भाइलाई परिवारमा ल्याउन सक्छ। तर जेठा दाईले त्यो गरेको हामी त्यहाँनिर पाउँदैनौँ। हराएको छोराको दृष्टान्तमा जेठा दाजु आफ्नो कान्छो भाइको खोजीमा खोजी गर्नको लागि घर बाहिर समेत गएन। तर प्रिय मित्रहरू, येशु ख्रिस्ट हामीलाई घर लैजानको निम्ति स्वर्गबाट तल ओर्ली आउनुभयो, हामी जहाँ थियौँ त्यहीँ आउनुभयो, र हाम्रो साटोमा उहाँले सिद्ध जीवन जिदिनु भयो, हाम्रो पापको खातिर येशू ख्रीष्ट क्रुसमा मर्नुभयो, र तेस्रो दिनमा जीवित भई उठेर ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनु भयो, परमेश्वरको घरमा फर्काउनु भयो। ख्रीष्टले हाम्रो धर्म सन्तानको मोल तिरिदिनु भयो। ख्रीष्ट हाम्रो वास्तविक साँचो जेठा दाजु हुनुहुन्छ। ख्रीष्टले आफ्नै खर्चमा उहाँले हामीलाई परमेश्वरको सन्तान बनाउनु भयो। प्रियहरू, परमेश्वरको सबै आशिषहरू हामी कहाँ केवल ख्रिस्टमा र ख्रिस्टद्वारा आउँछ, उहाँ बाहेक हाम्रो परमेश्वरको परिवारमा केही हिस्सा छैन। एउटा बालक ईश्वरीय घरमा हुन सक्छ, एउटा मानिस बाइबली चर्चमा हुन सक्छ, तर जबसम्म तिनीहरू ख्रिस्टमा हुँदैनन् तिनीहरूसँग कुनै आशा हुँदैनन् र परमेश्वर उनीहरू सन्तान हुँदैनन्, उनीहरू संसारमा केवल परमेश्वर बिनाका हुन्छन्। प्रियहरू, सबै मानिसहरू परमेश्वरको सन्तान होइनन्, र हामीहरू जो परमेश्वरको सन्तान हौ हामी केवल परमेश्वरको अनुग्रहले गर्दा छौँ, यसमा घमण्ड गर्नु पनि कुनै कारण छैन। हामी उहाँको एकमात्र पुत्रको खर्चमा परमेश्वरको सन्तान बनेका छौँ, र अन्तमा धर्म सन्तान एक सौभाग्य हो। आजको वचनको अन्तिम बुदा, धर्म सन्तान एक सौभाग्य हो, इट्स अ प्रिभिलेज। हालसालै मैले जेआई प्याकरले लेख्नुभएको परमेश्वरलाई जान्नु अथवा नोइङ गड भन्ने पुस्तक पढिरहेको थिएँ। उक्त पुस्तकमा जेआई प्याकर सोध्नुहुन्छ कि क्रिस्चियन को हुनु, वाट इज अ क्रिस्चियन। यस प्रश्नको उत्तर धेरै तरिकाले दिन सकिन्छ, उहाँ भन्नुहुन्छ, तर मलाई थाहा भएको सबैभन्दा उत्तम जवाफ उत्तर यस प्रकार छ कि क्रिस्चियन त्यो हुन् जसको पिता परमेश्वर हुनुहुन्छ। र यस कुराले क्रिस्चियन मतलाई अन्य सबै विश्व धर्महरूभन्दा भिन्न बनाउँछ। पिता परमेश्वरको क्रिस्चियन नाम हो। क्रिस्चियनहरू ती हुन् जसलाई परमेश्वरले आफ्नो धर्म सन्तानको रूपमा हेर्नुहुन्छ। धर्म सन्तान हुनुको, परमेश्वरको सन्तान हुनुको सबैभन्दा ठूलो सौभाग्य भनेको हामी परमेश्वरलाई एक असल र प्रेमिलो पिताको रूपमा चिन्छौँ, उहाँलाई हामी पिताको रूपमा सम्बन्ध गर्न सक्छौँ। सृष्टिकर्ता, न्यायकर्ता, प्रभु र मालिक परमेश्वरसँग हाम्रो पिता र पुत्रको सम्बन्ध छ। त्यसैले हामी यसरी प्रार्थना गर्छौँ, हे हाम्रा स्वर्गमा हुनुहुने पिता, हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ। त्यो चाहिँ हामी परमेश्वरको सन्तान हौँ भन्ने पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको रोमी 8 अध्याय अनुसार परमेश्वर हाम्रा पिता हुनुहुन्छ। तर क्रिस्चियनहरूको लागि परमेश्वर पिता हुनुहुन्छ भन्नुको अर्थ के हो? यसको धेरै अर्थ लाग्न सक्छ, तर तिनीहरूमध्ये म केही अर्थहरूलाई विशेष गरी यहाँ उल्लेख गर्नेछु। परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्नुको अर्थ उहाँले हामीलाई अब पिताको रूपमा प्रेम गर्नुहुन्छ। पहिलो युहन्ना 3 अध्यायको 1 पद अनुसार हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलिएका हौ र हामी साँच्चै हौ पनि। परमेश्वर हाम्रो पिता हुनुहुन्छ भन्नुको अर्थ पिताको रूपमा अब परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ र हाम्रो सबै खाँचोहरू उहाँले पूरा गर्नुहुन्छ। मती 6 अध्यायको 31 र 32 पद अनुसार यसकारण के खाउला र के पिउला र के पहिराउला भनी फिक्री नगर। किन फिक्री नगर्ने? किनकि अन्य जातिहरूले सब थोक खोज्छन्, प्रभुलाई नचिनेको मान्छेले पनि सबै थोक खोज्छन्, तर तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। स्वर्गमा बस्नुहुने हाम्रा पिताले हाम्रो खाँचो जान्नुहुन्छ, त्यति मात्र होइन उहाँले हाम्रो खाँचो जुटाउनुहुन्छ। स्वर्गमा बस्नुहुने हाम्रो पिताले हामीहरूलाई असल चिजहरू दिनुहुन्छ। यदि पृथ्वीको एउटा बाबाले आफ्नो सन्तानलाई के खराब के असल दिन उसलाई छुट्याउन सक्छ जान्दछ भने झन् कति बढ्दा गरी स्वर्गमा बस्नुहुने हाम्रो पिताले उहाँको सन्तानलाई असल चिजहरू दिनुहुनेछ। उहाँले विशेष गरी हामीलाई उहाँको पवित्र आत्माको उपहार दान दिनुहुन्छ, जसले हामीलाई सान्त्वना दिनुहुन्छ यस महामारीको समयमा पनि, र हामीलाई सेवाको लागि र क्रिस्चियन जीवन जिउनको लागि उहाँले शक्ति हामीलाई दिनुहुन्छ। परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्नुको अर्थ उहाँले हाम्रो दैनिक अपराधहरू क्षमा गर्नुहुन्छ र अनुशासनमा हामीलाई राख्नुहुन्छ। त्यसैले यसुले मती 6 अध्यायमा पिता र सन्तानको सम्बन्धको सन्दर्भमा आफ्ना चेलाहरूलाई पितासँग दैनिक क्षमादानको लागि प्रार्थना गर्न सिकाउनु भयो। हाम्रा पिता जो सर्व बस्नुहुन्छ तलतिर आएर हाम्रो दैनिक अपराध क्षमा गर्नुहोस्, हाम्रो अपराधहरू क्षमा गर्नुहोस्, जसरी हामीले आफ्नो अपराधीलाई क्षमा गरेको छौँ। यो धर्मीकरण निम्ति गरिने प्रार्थना थिएन, तर यो त एउटा सन्तानले एउटा पुत्रले पितासँग क्षमा याचनको लागि गर्ने प्रार्थना थियो। किनकि हामी शरीरमा छौँ, संसारमा छौँ, हामी पिताको चित्त दुखाउँछौँ, उहाँलाई हामी अप्रसन्न बनाउँछौँ, उहाँको वचन विपरीत हामी कसरी गइरहेको छु, त्यतिखेर हामी पिताको सामु एउटा न्यायकर्ताको सामु एउटा अपराधी उभिए जस्तो भएर होइन, तर पिताको सामु एउटा गल्ती गर्ने छोराको रूपमा हामी खडा भएर उहाँसँग हामी जान्छौँ र दैनिक हाम्रो अपराधहरू हामी क्षमा माग्छौँ, उहाँले क्षमा गर्नुहुन्छ पिताको रूपमा। परमेश्वर हाम्रो पिता हुनुहुन्छ भन्नुको अर्थ उहाँले हाम्रो सुरक्षा गर्नुहुन्छ पापदेखि, शैतानदेखि र संसारदेखि। धर्म सन्तान हुनुको अर्को सौभाग्य भनेको हामी उत्तराधिकारी हौ। गलती 4:7 भन्छ, यसै कारण परमेश्वरद्वारा हामी अब उपरान्त दास होइनौ तर पुत्र हौ, र पुत्र हौ भने त उत्तराधिकारी पनि हो। स्वर्गमा हामीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्। पहिलो पत्रुसेको 4 पद हुन्छ, हामी राजाका सन्तान हौ, शाही परिवारका सदस्यहरू हौ, राजकुमारीहरू हौ, जसले नयाँ स्वर्ग र नयाँ पृथ्वीमाथि ख्रिस्टसँग शासन गर्नेछ। प्रकाश 2 अध्याय र 3 अध्याय अनुसार। तर प्रेमीहरू यसो भनिरहँदाखेरि हामीले एउटा सावधानी अपनाउनु पर्दछ कि यो उत्तराधिकार, यो परमेश्वर हामी सन्तान हौ, हामी उहाँको पुत्र हौ, दास होइनौ, यो सबै कुरा फेरि स्वास्थ्य र समृद्धिको बारेमा होइन, स्वास्थ्य र समृद्धिको प्रचारकहरूले यसलाई भङ्ग्याएका छन् र शारीरिक अर्थ लगाएका छन्। यदि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, सबैमाथि शासन गर्नुहुन्छ नि, उहाँ हाम्रो पिता हुनुहुन्छ भने, उहाँको हामी सन्तान हुनु भने हाम्रो कस्तो हुनुपर्छ जिया यो संसारमा, होइन? हामीले पनि सबै थोकमाथि शासन गर्नुपर्छ। हाम्रो बलिमा पनि शक्ति छ। सबै यो संसारको धन दौलत, सबै भौतिक चिजहरू हाम्रो हुनुपर्छ, हामीले उपभोग गर्न पाउनुपर्छ भनेर दावी गर्दछन्। तर त्यस अर्थमा यहाँनिर कुरा भइरहेको छैन। यहाँ अविनाशी, विशुद्ध र नौलने किसिमका उत्तराधिकारको कुरा भइरहेको छ। जुन पृथ्वी कुनै पनि कुरा अविनाशी छैन, पृथ्वी कुनै पनि कुरा विशुद्ध छैन र नओलने किसिमका छैन, सबै ओइलाएर पाप झै झरेर जान्छन्। शरीरमा मन लागेको मानिसले शरीरका बारेमा सोच्छ र बाइबलका कति कुराहरूलाई शारीरिक अर्थ दिन्छ। होसियार पढ्नुपर्छ। हामीले यहाँ धेरै त्यसको बारेमा कुरा गरिरहेको छैनौँ। यहाँ हाम्रो आखिरी उद्धारको बारेमा कुरा भइरहेको छ। जुन उद्धार पुरा नभइन्जेलसम्म हामीमा पवित्र आत्माको छाप लगाइएको छ र यहाँ अनन्त मुक्तिको हकदारको रूपमा हामीलाई प्रतिज्ञा गरिएको छ। यस उत्तराधिकारको एकपट्टि महिमा छ भने अर्कोपट्टि दुःख छ। रोमी 8:17 पद हुन्छ, र सन्तान हो भने त उत्तराधिकारी पनि हौ, परमेश्वरका उत्तराधिकारी र ख्रिस्टसँग साझे उत्तराधिकारी हौ। उहाँसँग हामी दुःख भोग्छौँ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौँ। परमेश्वरको सन्तान हुनुको सौभाग्य भनेको उत्तराधिकारी हो, समय महिमा छ, तर त्योभन्दा त्यहाँ दुःख छ। यदि हामी परमेश्वरको सन्तानहरू हौँ भने हामीले कष्ट पनि भोग्नुपर्ने हुन्छ, किनकि हामी कष्ट भोग्नुहुने परमेश्वरलाई पछ्याउँछौँ। यदि तपाईँ धर्म सन्तानको रूपमा परमेश्वरको खातिर, ख्रिस्टको खातिर, सुसमाचारको खातिर कष्ट भोग्न इच्छुक हुनुहुन्न भने, तयार हुनुहुन्न भने, तपाईँ परमेश्वरको धर्म सन्तानको सिद्धान्तलाई लिएर बढी उत्साहित नहुनुहोस्। प्रिय, धर्म सन्तान हुनुको अर्को सौभाग्य भनेको यसले हामी एक अर्कासँग सम्बन्ध राख्ने हाम्रो जुन तरिका छ र हाम्रो आफ्नो आचरण छ त्यसलाई प्रभाव पार्छ। परमेश्वरको सन्तान भएको कारण हामी विश्वासीहरू एक अर्का बीचको सम्बन्ध अब दाजुभाइ तथा दिदी बहिनीहरूको सम्बन्ध हो भने, चर्च हाम्रो अब नयाँ परिवार, आत्मिकी घर हो। हामी एकअर्काको गोठालो हौ। हामी एकअर्काको आत्मिकी भलाइ गर्ने कुरामा, भलाइ खोज्ने कुरामा, प्रार्थना गर्ने, व्यावहारिक रूपमा वास्ता गर्ने, प्रेम गर्ने, यो कुरामा हामी सबैजनाको हाम्रो यो जिम्मेवारी हो, हाम्रो दायित्व हो। सारा दीनता, नम्रता र धैर्य साथ एउटा अर्कालाई प्रेममा सहेर र शान्तिको बन्धनमा पवित्र आत्मा एकता कायम राख्न हामी सबैले प्रयत्न गर्नुपर्छ, मेहनत गर्नुपर्छ। र यो परिवारमा त्यहाँ घमण्ड गर्ने कुनै ठाउँ छैन, न धनको, न शिक्षाको, न जातको, न राष्ट्रियताको, न प्रतिष्ठाको, केहीको पनि घमण्ड गर्ने ठाउँ छैन। हामीले पावलसँगै भन्न सक्नुपर्छ, हाम्रा प्रभुको क्रुसको, हाम्रा प्रभुको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मबाट दूर रहोस्, टाढा रहोस्। प्रियहरू, परमेश्वरको सन्तान बन्न पाउनु ठुलो सौभाग्य हो, तर हामीले यसप्रतिको हाम्रो आचरणलाई निरन्तर जाँचिरहनु पर्दछ। म चाहन्छु कि यी प्रश्नहरू हामी आफैलाई सोधौँ, जस्तै हामी हाम्रो धर्म सन्तानको बारेमा विचार गर्छौँ, यी प्रश्नहरू हामी इमान्दार साथ आफैलाई सोधौँ, हाम्रो आचरणलाई जाँचौँ। के म आफ्नो धर्म सन्तान बुझ्छु? के म धर्म सन्तानलाई महत्व दिन्छु? के म दिनहुँ आफूलाई परमेश्वरको सन्तानको रूपमा आफ्नो विशेषाधिकारको सम्झना गराउँछु? के म मेरो स्वर्गीय पितालाई संसारभन्दा बढी खुसी पार्ने बारेमा चिन्तित छु? के म यीशुलाई मेरो प्रभु र मुक्तिदाताको रूपमा मात्र होइन, तर मेरो जेठा दाजु, साँचो जेठा दाजुको रूपमा पनि हेर्छु, जसले आफ्नै खर्चमा मलाई परमेश्वरको सन्तान बनाउनु भयो? के म अरू दाजुभाइ तथा दिदी बहिनीहरूलाई माया गर्छु र आफैलाई उनीहरूसँग परिचित गराउँछु? के म शर्माउँछु? फेरि आउनुहोस्, हामी परमेश्वरको सामु इमान्दार बनाऊ र उहाँबाट सहायता खोजौँ। अन्तमा धर्म सन्तानको यस सिद्धान्तले यस महामारी प्रतिको हाम्रो प्रत्युत्तरमा कस्तो प्रभाव पार्छ? हामी सबैलाई थाहा छ कि हाम्रो अवस्था झनै बिग्रदैछ, संक्रमणको संख्या द्रुत रूपमा बढ्दैछ, केही ठाउँहरू बन्द गरिसकेका छन्। बाहिर चलहल गर्ने, किनमेल गर्ने हाम्रो स्वतन्त्रता झनै सागुरिँदैछ। हामी कसैको लागि बच्चाको जन्मने दिन नजिकिँदैछ। यस असाधारण समयमा हाम्रो एकमात्र सान्त्वना के हो? प्रियहरू, हाम्रो एकमात्र सान्त्वना यही हो कि परमेश्वर जसले सारा सृष्टिमाथि शासन गर्नुहुन्छ, उहाँ हाम्रो प्रभु येशू ख्रीष्टद्वारा अब हाम्रो पिता हुनुहुन्छ। जसरी एक बच्चाले आफ्नो बुबाको पाखुरामा आफैलाई सुरक्षित पाउँछ, त्यसरी नै हामी हाम्रो आशा, हाम्रो सान्त्वना, सुरक्षा हाम्रो स्वर्गीय पितामा पाउँछौ। हुन सक्छ तपाईँको पृथ्वीको बुबाले तपाईँलाई कहिले माया गर्नु भएन र रक्षा गर्नु भएन। स्वर्गीय पिताको प्रतिनिधित्व गर्न एक मानिसको रूपमा तपाईँको बुबा चुक्नुभयो होला। सायद पृथ्वीमा बुबा हुनु भनेकै के हो, बुबाको माया पाउनु भनेकै के हो भने तपाईँले कहिले थाहा पाउनु भएन होला। तर आज प्रिय मित्रहरू, ख्रीष्टको कारण तपाईँसँग यस्तो एक बुबा हुनुहुन्छ, पिता हुनुहुन्छ, जसले तपाईँलाई कहिले निराश पार्नुहुने छैन। उहाँ बुद्धिमान र विश्वासयोग्य कोमल हृदयको पिता हुनुहुन्छ। उहाँ अहिलेसम्म यस संसारमा अस्तित्वमा आएका र आउनेवाला जति सबै सर्वश्रेष्ठ पिताहरू छन्, ती सबैभन्दा असल र सिद्ध पिता हुनुहुन्छ। उहाँले तपाईँलाई सिद्ध रूपमा प्रेम गर्नुहुनेछ। र यो याद गर्नुहोस्, यदि पिताले तपाईँलाई अनन्तकालदेखि नै प्रेम गर्ने निर्णय गर्नुभएको छ भने त्यहाँ त्यस्तो कुनै कुरो छैन जसले तपाईँलाई उहाँको प्रेमबाट अलग गर्न सक्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद भन्दछौँ कि तपाईँ परमेश्वर हामीलाई तपाईँको आफ्नै प्रिय पुत्रमा येशू ख्रीष्टद्वारा हामीलाई आफ्नो सन्तान बनाउनु भयो। हामी स्वभावैले क्रोधका सन्तान थियौँ, आम मानिस चाहिँ हामी तपाईँको क्रोध हुने थियौँ, तपाईँलाई चिन्दैन थियौँ। तपाईँको पिता एउटा पितृप्रेम हामीले बुझेका थिएनौँ, जानेका थिएनौँ। तर तपाईँ परमेश्वरले हामी माथि दया देखाउनु भयो, अनुग्रह गर्नुभयो, आफ्नो इच्छाको लक्ष्य अनुसार, उद्देश्य अनुसार, प्रेममा तपाईँले हामीलाई चुन्नुभयो, हामीलाई आफ्नो सन्तान बनाउनुभयो। आफ्नै पुत्रको खर्चमा तपाईँले हामीलाई आफ्नो सन्तान रूपमा स्वीकार गर्नुभयो। पिता, हामी तपाईँलाई धन्यवाद भन्दछौँ। विशेष गरी सुख्रिस्टको हाम्रो जेठा दाजुको निम्ति हामी तपाईँलाई धन्यवाद भन्दछौँ, जसले हामीलाई तपाईँको सन्तानको रूपमा स्वीकार गर्नको निम्ति उहाँले आफ्नै जीवनलाई क्रुसमा बलि गर्नुभयो र उहाँको क्रुसको बलिदानद्वारा तपाईँले हामीलाई आफ्नो धर्म सन्तान बनाउनु भयो। त्यति मात्र होइन पिता, तपाईँले हामीलाई आफ्नो सन्तानको रूपमा, तपाईँले हामीलाई पवित्र आत्मा वरदानको रूपमा दिनुभएको छ, ताकि यो संसारमा जति समयसम्म हामी रहन्छौँ त्यति समयसम्म तपाईँको सन्तान भएर हामी रहन सकौँ र अन्तसम्म हाम्रो मुक्ति, हाम्रो उद्धार पुरा नभइन्जेलसम्म हामी स्थिर रहन सकौँ, विश्वासमा हामी बनिरहन सकौँ भनेर पिता हामी प्रार्थना गर्छौँ। जस्तै हामी यस महामारीको समय भएर हामी जाँदछौँ, हाम्रो जीवनमा चुनौती छ, भविष्यको अनिश्चितताहरू छ, फिक्रीहरू छन्, तर पनि पिता हामीलाई यही वचनको सत्यता याद दिलाउनुहोस् कि हामी तपाईँका सन्तान हौँ, तपाईँ हाम्रो पिता हुनुहुन्छ जसले हाम्रो वास्ता गर्नुहुन्छ। तपाईँमा भरोसा राख्न, तपाईँमा आशा पाउन, तपाईँमै आफ्नो सुरक्षा खोज्न र तपाईँमै भरोसा गर्दै जिउन हामीलाई सहायता गर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन।